मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको
नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक मंगलबार बिहान 8 बजे प्रसारण हुने रेडियो भिजनको मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणको त्रास तीव्र भइरहेको र समुदायमा पनि कोरोना फैलिरहेको अवस्थामा पनि केही कामहरू भइरहेका छन्। मेचीनगरको 5 तारे होटल पूर्वकै 1 नम्बर प्रदेशकै पहिलो 5 तारे होटल मेचीनगरको निन्दा किनारमा निर्माण भएको पूर्वाञ्चलकै पहिलो 5 तारे होटल मेची क्राउनको हिजो घर पैँचो गरिएको छ। होटलको व्यवस्थापन गरिरहेको द पिक हस्पिटालिटीका अध्यक्ष दीपक लेखकले होटलको गृह प्रवेश भएको जानकारी दिनुभयो। मेचीनगर 8 जोरसिमलमा रहेको भव्य होटल मेची क्राउनमा क्यासिनो समेत सञ्चालन हुनेछ। दीपक लेखक, यादव पाण्डे, विशान शाह र विवेक विष्ट साझेदार रहेको द पिक हस्पिटालिटीले काठमाडौँको एयरपोर्ट होटल, भैरवाको बोधी रेडिसन होटल र काठमाडौँको आनन्द पशुपति होटलको व्यवस्थापन गरिरहेको छ। सन् 2020 नेपाल भ्रमण वर्षमा पर्यटकलाई आतिथ्यता प्रदान गर्ने लक्ष्यका साथ 2016 होटल मेची क्राउनको निर्माण सुरु भएको हो। होटल निर्माण सकिएर उद्घाटनको तयारीमा पुग्ने बेलामा कोरोना भाइरसको महामारी सुरु भएको थियो। त्यसैले यही महामारीका बीचमा पनि हिजो होटलको गृह प्रवेश गरिएको हो र होटलमा कुल 1.5 अर्ब लगानी भएको बताइएको छ। होटलमा 105 कोठा छन्। 5 कोठालाई स्विट रुम, 10 भिल्ला, 20 वटा क्लब रुम, 70 वटा कोठालाई भने डिलक्स रुमका रूपमा तयार गरिएको छ। 2 वटा रेस्टुरेन्ट रहेको छ। ब्याङ्क्वेट हल सहित हेलिप्याडको सुविधा समेत रहेको होटलले 8 बिघा जमिन ओगटेको छ। भारत र बङ्गलादेशी पर्यटकलाई तान्न नेपालकै ठूलो क्यासिनो सञ्चालनको तयारी भइरहेको बताइएको छ। भेगास क्यासिनोले संरचना बनाइरहेको छ। होटल र क्यासिनोमा गरी कुल 700 जनाले रोजगारी पाउने बताइएको छ। 5 तारे होटल मेची क्राउन मेचीनगरमा सञ्चालनमा आइसकेको छ। यसै गरी मेचीनगरमै अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 13 पुस्तकालय दिवसको अवसरमा हिजो त्रिफला पुस्तकालयलाई मुलुकै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ। मन्त्रालयका उपसचिव यादव चन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पुर्याउँदै आएको विशिष्ट योगदानको कदर स्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताउनु भयो। मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ। यस वर्ष COVID-19 को विषम परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मान पत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिनुभयो। मेचीनगर 10 तुलाबारीमा पुस्तकालयको 3 तले पक्की भवन छ। पुस्तकालयमा 1000 पुराना र नयाँ पुस्तकहरू छन्। ई लाइब्रेरीको पनि सुविधा छ। विक्रम सम्वत 2053 सालमा स्थानीय प्रेम प्रकाश पोखरेल फलाहारीले यो पुस्तकालयको स्थापना गर्नुभएको हो र अहिले मेचीनगर क्षेत्रमा मात्र होइन विश्वभरमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्था छ। झापाका विभिन्न पालिकाहरूमा समुदाय स्तरमा पनि कोरोना संक्रमण देखिरहेको छ। अहिले विश्वभरमा कोरोना संक्रमितको संख्या 2,56,33,194 जना पुगेको छ। तीमध्ये 1,87,93,727 केस क्लोज भएको छ। 1,79,38,980 जना अर्थात् 95% कोरोना संक्रमितहरूको निको भएको अवस्था छ भने 8,54,747 अर्थात् 5% कोरोना संक्रमितहरूको अहिले विश्वभरमा मृत्यु भएको तथ्याङ्क छ। अहिले विश्वभरमा 68,39,467 जना कोरोना भाइरसका संक्रमित छन् भने तीमध्ये 1% अर्थात् 61,160 जनाको अवस्था क्रिटिकल रहेको बताइएको छ। सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू अमेरिकामा छन्। अमेरिकामा 62,11,796 जना संक्रमित पुग्दा 1,87,736 जनाको मृत्यु भएको छ। दोस्रो धेरै संक्रमित ब्राजिलमा छन्। ब्राजिलमा 39,10,901 जना कोरोना संक्रमित पुगेका छन् भने 1,21,515 जनाको ब्राजिलमा मृत्यु भएको छ। तेस्रो धेरै संक्रमित भारतमा छन्। भारतमा 36,87,939 जना कोरोना भाइरसका संक्रमित पुगेका छन् भने भारतमा 65,435 जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणपछि 28,37,377 जना निको भएका छन् भने 7,85,127 जना कोरोना संक्रमितहरू भारतमा अहिले पनि सक्रिय संक्रमित छन्। भारतसँगको तुलनामा चौथो स्थानमा रहेको रसियामा 9,95,319 जना कोरोना भाइरसका संक्रमित छन् भने 17,176 जनाको मृत्यु भएको अवस्था छ। भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा पनि अत्यधिक चुनौती छ। नेपालमा पनि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण भइरहेको छ। अहिलेसम्मको पछिल्लो अवस्थालाई हेर्दा नेपालमा पनि तीव्र रूपमा कोरोना संक्रमण छ र त्यसबाट जोगिनका लागि सीमा क्षेत्रमा उच्च सतर्कता तथा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालयहरूले विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य मापदण्डहरू पुरा गर्नुपर्ने तिनीहरूलाई पालना गर्नुपर्ने अवस्था छ। यसैबीच मेचीनगर क्षेत्रमा कोरोना भाइरसको संक्रमणका बीच वडा कार्यालयले कसरी काम गरिरहेको छ, मेचीनगरको वडा कार्यालयबाट विकास निर्माणका काम अहिलेसम्म कसरी भइरहेका छन् र वडा कार्यालयले आफ्ना कार्यक्रमहरूलाई यो चालु आर्थिक वर्षमा कसरी सञ्चालन गर्दैछ, कुन कुन विषयमा के कामहरू भइरहेका छन् भन्ने सन्दर्भमा आजको मेचीनगर खबरमा हामीले मेचीनगर नगरपालिका वडा नम्बर 8 की दलित महिला सदस्य विष्णु बराइलीसँग कुराकानी गरेका छौँ। सुनौ वडा सदस्य निर्वाचित महिला जनप्रतिनिधि मेचीनगर नगरपालिका वडा नम्बर 8 निर्वाचित दलित महिला सदस्य विष्णु बराइलीसँगको कुराकानी।
अहिलेसम्म विकास निर्माणको काम भनेको हाम्रो यो बाटोहरू बनाउने भइरहेको छ। ठाउँ ठाउँमा पुलहरू कलपटहरू बनाएका छौँ। 5 वार्ड सदस्यहरू छौँ अनि वार्ड अध्यक्षको निर्णय अनुसार हामी सबैजना बसेर लगाउनु पर्ने पैसाहरू ठिकै ठाउँमा लागिरहेको छ, काम गरिरहेका छौँ। दलितको उयसमा पनि अलिअलि पैसाहरू छुटाएर सानो सानो कार्यक्रमहरू पनि गर्दै अनि सङ्गुलमा पनि कार्यक्रमहरू चलाउँदै गर्दै गरिरहेका छौँ।
8 वडामा हामीले यो काम गऱ्यौँ भनेर भन्ने गरेका विकास निर्माणका कामहरू बाटोघाटो पैनीहरू चाहिँ कतिवटा जति बनाइयो होला अहिलेसम्ममा? हिजो चुनावमा भोट माग्न जाँदाखेरि गर्छौँ भनेका काम पुरा गर्न सकियो कि सकिएन, यहाँ आफैलाई चाहिँ के लाग्छ?
गर्छौँ भनेको काम चाहिँ पुरा गर्न अब सकिए जस्तो अलिक लाग्दैन, अनि गर्दै गरेको कामहरू छ, अझै पनि अब 1.5 वर्ष छ, गर्दै जान्छौँ। गरेको अब बाटोघाटो, अब यो घैलेडुबाको पुल अलि माथि बनिँदैछ, त्यहाँ सुकुम्बासी टोलको उता जाने कलपट पनि हामीले बनाएका छौँ, त्यो चाहिँ वार्डबाट हो, तर यता घैलेडुबा जाने पुल बनाएको चाहिँ वार्डबाट होइन, प्रदेशबाटै हो, तर हामी सबै लागि परेर अनि बाटो यता सालगढी जाने बाटोहरूतिर मर्मत गर्दै गयौँ अनि कलपटहरू त्यता पनि, अनि अहिले पनि अब बाटोघाटो यो सबैको लागि बजेटहरू छुटाएको छ, अहिले कामहरू अब भइरहेको छैन, यो लकडाउनको कोरोनाको कारणले हो, अब यस पछाडि सरासरी कामहरू हुँदैछ, गर्दैछौँ।
अघिल्लो आर्थिक वर्षमा असारसम्ममा गर्नुपर्ने कामहरू चाहिँ चैतदेखि नै लकडाउन भयो अनि ओडाले हामीले यो गर्छौँ भनेर छुट्टियाका विकासका कामहरू ती चाहिँ अगाडि बढाउनलाई चैत वैशाख जेठ असार यो ठाउँमा त झन् लकडाउन भएर कामहरू गर्न सकिएन नि, त्यसो गर्दा चाहिँ कति जति कामहरू यहाँहरूको रोकिन पुग्यो, कस्तो भयो?
अघिल्लो आर्थिक वर्षको लगानीमा अब हामीले गर्ने कामहरूमा अब लकडाउनले गर्दा धेरै नै बाधा भएको छ, अनि अब सानो सानो कार्यक्रमहरूको लागि छुट्टाएको पैसाबाट गऱ्यौँ, अब ठुलो ठुलो हुने कामहरूमा चाहिँ कति चाहिँ अब सम्झौता गरेर कामहरू भइ पनि रहेको छ अनि कति चाहिँ रोकियो पनि।
अहिले यहाँ चाहिँ दलित महिला जनप्रतिनिधिका रूपमा निर्वाचित हुनुभयो ओडामा, होइन, यहाँले आफू निर्वाचित भएको समुदायमा दलित समुदायहरूका लागि दलित समुदायको जीवनस्तर उठाउनका लागि त्यो क्षेत्रमा चाहिँ के कामहरू सञ्चालन गर्नुभयो?
दलित समुदायको लागि अब त्यस्तो धेरै चाहिँ बजेट हामीले छुट्याएर गरेको छैनौँ, मैले गर्न नसकेको नै भन्नुपर्छ त्यसमा चाहिँ, अनि सबै सङ्गुलमा अनि पोहोरको सालमा उद्घोषण कार्यक्रम 3 दिनको लागि हामीले गरेका थियौँ, अनि यसपालिको लागि अलिकति बजेट छुट्याएको छ, अब फेरि त्यो पनि कुनै एउटा कार्यक्रम लिएर गर्छौँ भनेर छुटाएको छ।
ओडामा कामहरू गर्दाखेरि पनि भन्छन् अध्यक्ष चाहिँ अलिक बढी हाबी हुन्छन्, अध्यक्षले जे भन्यो त्यो गरेको काम मात्रै गर्छन्, हामी पनि त्यत्तिकै भोट ल्याएर जितेको जनप्रतिनिधि, तर सदस्यहरूका लागि चाहिँ सदस्यहरूले भनेका कुरा चाहिँ त्यति धेरै नगरपालिकामा पनि सुनिँदैन, वडा कार्यालयहरूमा पनि सुनिँदैन भन्ने विभिन्न ठाउँको गुनासोहरू छ। यहाँको वडामा चाहिँ अवस्था के छ?
हाम्रो वडामा त्यस्तो गुनासो छैन। अध्यक्ष ज्यू हुनुहुन्छ विकेन्द्र धिमाल, अनि वार्ड सदस्य दाजु गङ्गा पाठक, अनि दिदी खिला मेचे हुनुहुन्छ, अनि सन्तोष मेचे, अनि म विष्णु बराइली। तर सानो कुरा पनि हामीले केही गर्नुपर्दाखेरि पाँचैजना बसेर सचिवसहित सरसल्लाह गरेर मिटिङ बैठक बस्छौँ। अलिक ठुलै अब काम गर्नुपर्दा राजनीतिक दलका सबै साथीहरू भेला गरेर छलफल गरेर हामी त्यसरी काम गरिरहेका छौँ।
अहिले तपाईँहरू एउटा पार्टीबाट निर्वाचित हुनुभयो होइन, जितिसकेपछि चाहिँ सबै मान्छेको उत्तिकै काम गर्नुपर्ने गरेको अवस्था हुन्छ, त्यसमा चाहिँ अलिकति यो आफ्नो पार्टीको लागि चाहिँ अलिक राम्ररी यसको काम गरिदिइहालौँ अर्को पार्टीको हुँदै गर्छ भने जस्तो चाहिँ जनप्रतिनिधिलाई हुँदो रहेछ कि रहन्छ, यहाँलाई के लाग्छ?
हुँदैन, त्यो जनताले मत हालेर हामीलाई जनप्रतिनिधि भएर हामी जितेर आएका छौँ, अनि हामीले त्यो पार्टी यो पार्टी फलानु पार्टी म अर्को पार्टी भनेर काम गर्नु हुँदैन पनि र गरेका पनि छैनौँ। अब देख्नुभयो होला साथीहरूले अब पार्टी छुट्याए भन्नुहुन्छ होला, तर हाम्रो अगाडि भन्नुभएको छैन र हामीले गरेका चाहिँ त्यस्तो छैनौँ। सबै पार्टीबाट जितेर जनप्रतिनिधि दुई पार्टीको भएर पाँचजनाको ग्रुपमा दुई पार्टीका छौँ, तर हामी वडाध्यक्ष सदस्य सबै मिलेर हामी सबैको काम बराबरी गरिरहेका छौँ।
अहिले नगरपालिकातिर यहाँहरूले चाहिँ काम लिएर योजना लिएर यो काम गर्नु पर्यो भनेर जाँदाखेरि सदस्यहरूका कुरा चाहिँ अलिक कम सुनिन्छन् भनेर भन्छन् अरू नगरपालिकातिर। यहाँहरूको नगरपालिकामा चाहिँ यहाँहरूले लगेका कामहरू, यहाँहरूले लगेका विषयवस्तुहरू मेयर उपमेयरहरूले कतिको गम्भीरतापूर्वक लिने सुन्ने, यो काम चाहिँ गरिहाल्नुपर्छ भनेर लाग्ने, त्यो गरेको अवस्था चाहिँ कतिको छ?
अहिले हाम्रो 8 नम्बर वार्डबाट त अब जाँदाखेरि म चाहिँ अब म र खिला दिदी चाहिँ अब साधन छैन हाम्रो, हामी वार्डमा बस्छौँ, हामी गएर गर्दै गर्छौँ भनेर साधन छ अध्यक्षज्यूको, जानुहुन्छ उहाँहरूले लगेर गएको प्रस्ताव अहिलेसम्म राम्रो भइरहेको छ, गरिरहनु भएको छ, आएर हामीले यो गऱ्यौँ भनेर हामी सबैलाई सुनाउनुहुन्छ। त्यस्तो हामीले लगेको नगरपालिकामा लिएर गएको प्रस्तावलाई अब मेयर उपमेयरले पनि राम्रै दृष्टिले गरेर हेरेर गरिदिनु भएको छ, अनि कसैसँग त्यस्तो नराम्रो त भएको छैन, राम्ररी काम त चलिरहेछ, गरिरहेछौँ, उहाँहरूले गरिदिनु भएको छ।
अहिले चाहिँ यहाँले अघि बाटो कलबडहरू बनाएका, यी पुलहरू बनाएका कुरा त गर्नुभयो, यी भौतिक विकासका कुरा भए, यहाँहरूले यहाँहरूको वडामा किसानहरूका लागि चाहिँ केही काम कार्यक्रमहरू गर्नुभएको छ कि छैन? उहाँहरूलाई मल बिउहरू दिने, ती गरेका कुरामा सहुलियत प्रदान गर्ने, यस्ता गरेका काम चाहिँ कतिको भएको छ?
यो मल बिउको लागि भनेर चाहिँ हामीले अब बजेटहरू पहिला चाहिँ छुट्यायौँ न गऱ्यौँ न, यसपालि चाहिँ हामीले छुट्याएको छौँ अलिअलि रकमहरू, अब यसपालि चाहिँ किसानको लागि भनेर छुट्टाको रकमबाट चाहिँ मल बिउहरू हामीले बाँड्नुपर्ने छ, अब प्रदान गर्छौँ अब यसपालिको बजेटमा, अहिले अब त्यो सुरु भइगएको छैन, अब हामी फेरि सरसल्लाह गरेर गर्छौँ, त्यो चाहिँ छुट्टाएको छ तर पहिला चाहिँ हामीले गरेको छैन, यसपालि चाहिँ हामी गर्छौँ।
अहिले वडा नम्बर 8 सरकारी स्कुलहरू चाहिँ सामुदायिक स्कुलहरू कति छन्, ती स्कुलहरूको अवस्था के छ, स्कुलहरूका बारेमा चाहिँ यहाँहरूले वडाले कतिको सोच्नु भएको छ, ती त्यहाँ कस्तो पढाउँदैछन् शिक्षकहरूले, ती कुराहरूलाई चाहिँ विचार गर्नुभएको छ कि छैन, शिक्षाको क्षेत्रमा चाहिँ वडा कार्यालयले के गर्दैछ?
शिक्षाको क्षेत्रमा अब हाम्रो यो मेचीनगर 8 भएको 3 स्कुलहरू छन्, राम्रैसँग चलाइरहनु भएको छ। अब यो मेची विद्यालय चाहिँ सेन्ट्रीपट्टि पर्छ, त्यसमा चाहिँ अलि थोरै विद्यार्थीहरू छन्, तर अहिले त्यहाँको टिचरहरूले चाहिँ अब कसो के गरेर अलिअलि विद्यार्थीहरू बढाउँदै हुनुहुन्छ, अनि अरू स्कुलमा त पढाइहरू राम्रै छ, राम्रोसँग पढाइरहनु भएको छ। अनि यता यो सालगढीको छेउमा हुने कि उहाँ त्यहाँको स्कुलमा चाहिँ म अब खासै पुग्न पाएको सकेको छुइनँ, साधन छैन, अनि साधन हुने वार्ड अध्यक्ष र सदस्यहरू जाँदै हुनुहुन्छ, उहाँहरू जाँदै हेर्दै गरिरहनु भएको छ, राम्रै छ भनेर सुनाउनुहुन्छ। अनि यहाँ हाई स्कुल भन्छौँ आदर्श मावि, त्यहाँ पनि राम्रैसँग चलाइरहनु भएको छ, तर यति यो मेची विद्यालयमा चाहिँ त्यहाँनिर चाहिँ विद्यार्थीहरू धेरै नै कम्ती छन्, अनि टिचरहरूले धेरै कोसिस गरेर जम्मा गर्दै हुनुहुन्छ अहिले।
अहिले चाहिँ स्वास्थ्यको क्षेत्रमा यहाँहरूको ओडामा स्वास्थ्यको अवस्था चाहिँ के छ? महिलाहरूले चाहिँ डेलिभरी हुनका लागि जानु पर्यो भने कहाँ पुग्नुपर्छ, कसरी चाहिँ उहाँहरूको व्यवस्थापन भइराखेको छ? अहिले त ओडाओडाहरूमा चाहिँ स्वास्थ्य क्षेत्रमा यो कोरोनाका कारणले पनि स्वास्थ्यप्रति मान्छेहरू सजग हुन थालेका छन्। स्वास्थ्यको क्षेत्रमा चाहिँ यहाँहरूले के कामहरू गर्दै हुनुहुन्छ, अवस्था के छ?
स्वास्थ्यको लागि भन्दा पोहोरको बजेटमा चाहिँ हामीले स्वास्थ्यको लागि पैसा छुट्यायौँ र महिलाहरूको चेक गर्ने भनेर हाई स्कुलमै हामीले कार्यक्रम गऱ्यौँ। त्यहाँनिर चेकअप गराउने छोरी मान्छेहरूको पाठेघर सम्बन्धीको कति 180 कि कतिलाई चाहिँ चेकअप गरायौँ। त्यसरी यसपालि चाहिँ स्वास्थ्यको लागि भनेको अब अहिले त्यस्तो स्वास्थ्यको लागि भनेर पैसाहरू छुटाएको छैन। यो सबै कुराको लागि सबै जनजातिहरू मिलेर अनि सबै यो स्वास्थ्यको महिलाको सबैजनाको लागि भनेर जनजाति यी सबैको लागि भनेर पैसा छुटाएको छ। अब त्यो कार्यक्रमहरू पनि हामी ल्याउँछौँ।
मेची नगरको 8 वडाको विकास गर्नका लागि चाहिँ के काम गर्न आवश्यक रहेछ? 3 यहाँले ओडामा बसेर जनप्रतिनिधिका रूपमा काम गर्दै गर्दा यहाँ हाम्रामा चाहिँ यो काम गर्दाखेरि चाहिँ अझ राम्रो हुन्थ्यो होला, यो गर्न पाए हुन्थ्यो भन्ने गरीको चाहिँ यहाँलाई के लाग्छ?
अहिले अब 8 वार्डमा गर्नै पर्ने कामहरू गरिसकेको भनेको अब कतिवटा बाटाहरू कालोपत्री भए, ड्रेनहरू बनियो होइन, अनि त्यस्तो भयो। अब अहिले लागेको चाहिँ अब यो हाम्रो गोकुल मार्गको अब जाने बाटोमा पनि ड्रेन लगाएर ड्रेन बनाउन पाएदेखि हुन्थ्यो भन्ने म एउटाको व्यक्तिगत धारणा यो चाहिँ हामीसँग सरसल्लाहसँग होइन त्यो छ। अनि अरू त अब गरिरहेका छौँ, भइरहेको छ, राम्रै छ।
अहिले नागरिकले भेट्ने सरकार, नागरिकले भेट्ने जनप्रतिनिधि भनेको ठुला मान्छेहरू त होइन, सांसदहरू, सङ्घीय सांसद, काठमाडौँतिर बस्ने उतैतिर कुरा गर्ने, प्रदेश सांसद प्रदेशतिर हुने, मेयर उपमेयर पनि नगरपालिका हुने मान्छेले आएर ठ्याक्क भेटिहाल्ने सरकारको प्रतिनिधि जनप्रतिनिधि भनेको त यहाँहरू नै हो। ओडामा जो निर्वाचित हुनुभएको छ यहाँहरू नै टोलका सबै मान्छेसित भेटघाट हुनुहुन्छ। यहाँहरूको ओडामा आउने समस्याहरू चाहिँ कस्ता कस्ता, नागरिकहरूले के खालका समस्याहरू लिएर आउनुहुन्छ?
अहिले हाम्रो वार्डमा आउने समस्याहरू भनेको त्यस्तो खासै नराम्रो छैन। नागरिकता बनाउने जगाको के यो के हालसाबी गर्ने होइन, यस्तो समस्याहरू लिएर आउनुहुन्छ। अनि अहिलेको हालमा चाहिँ अब पहिला चाहिँ अब त्यस्तो खासै थिएन, अहिले चाहिँ हामी आफै जनप्रतिनिधिहरू आफै वहीँ नापेको ठाउँमा गएर हेरेर अनि हालसाबी गर्नुपर्दा कहाँ सही गर्नुपर्ने हो, हामी सबै सरसल्लाह गरेर गर्नुपर्ने ठाउँमा गर्छौँ। अनि नागरिकताको लागि अब सरजमिनहरू हुन्छ, अनि त्यसमा पनि अब बुझेर हाम्रो यहाँको बसोबासहरू होइन त्यस्तै आउनुहुन्छ कामको लागि पनि। कोही यसरी अब कहाँ कहाँ अहिले त हाम्रो अब यो 8 वार्डमा त धेरै लुकुबुङहरू पनि छन्, अनि त्यो भत्ता थाप्नेहरू धेरै हुनुहुन्छ, अनि त्यो भएकोले गर्दा उहाँहरूले अब कहाँ कहाँ बिहा गरेर यहाँ बिहा गरेर आउनु भएको छ भने उहाँ माइतामा खाँदै गरेको भत्तालाई यता सार्ने, अनि कोही टाढा गएर यहाँबाट बेगर जाने छोरीहरू यहाँबाट भत्ताको कागज बनाएर उता सार्नुपर्ने हो, त्यस्तैहरू लिएर आउनुहुन्छ, गरिरहेका छौँ।
अहिले आएका मान्छेहरू चाहिँ होइन यो वडा कार्यालयमा काम गरिदिएनन् मेरो भनेर रिसाएर फर्किनु पर्ने अवस्था चाहिँ छ कि छैन?
अब भिडाम भिड हुँदाखेरि अहिले अब यो स्वरोजगार फर्म भन्छन् नि, यो प्रधानमन्त्री स्वरोजगार फर्म अब यो भर्दै आउनु भएको छ, नवीकरण पनि साउनभरि गरिसक्नुपर्ने, अनि यो स्वरोजगार फर्मको पनि त्यतिखेरै खुलेको, अनि फेरि यो नवीकरण गर्दाखेरि यसपालि हाम्रो एकल महिलाको अपाङ्गहरूको यिनीहरूको चाहिँ फेरि नवीकरण नहुने नगर्ने लाटालाटी अपाङ्ग एकल महिलाहरूको भत्ता काटिने भन्ने त्यस्तै खालको निलो कार्ड रातो कार्ड भनेर निलो कार्ड हुनेले नपाउने भन्ने त्यस्तो खालको कुराहरू चलेको थियो, अनि त्यसमा अलिक धेरै भिडाभिड हुँदा भयो होला। अब अलिक बोल्न त अब खासै नराम्रो बोलियो जस्तो लाग्दैन, तर सुनाइमा भयङ्बा गल्ती कतै बोलियो भन्यो कि भन्ने डर चाहिँ लाग्छ, गरेको जस्तो लाग्दैन। तर अब जनतासँग बा ठुलो स्वरले बोल्यो बा कसैलाई वास्ता नगरियो जस्तो भयो कि उहाँहरूले अब कति मन दुख मनाउ भयो होला, तर आफूले गरे जस्तो चाहिँ लाग्दैन।
अहिले काम गर्ने सन्दर्भमा विकास निर्माणकै काम भन्दा चाहिँ टोल विकास संस्थाहरू पनि छन् यहाँहरूको उसमा, कस्ता कस्ता विकासका कामहरू चाहिए, के चाहिँ बनाउनु पर्यो, गर्नु पर्यो वडा कार्यालयले, नगर कार्यालयले भन्ने गरीका प्रस्ताव चाहिँ कस्ता आउँदा रहेछन्?
अहिले अब टोल विकासहरूमा चाहिँ अब प्रत्येक टोलमा चाहिँ अब टोल विकासमा आबद्ध हुनुहुन्न भने हुनै पर्ने, अनि अब एउटा बिजुलीको पोलहरू गाड्नु पर्दा पनि टोल विकासको सिफारिस चाहिने, अनि ह्यान्डपाइपहरू गाड्नु पऱ्यो अरे भने पनि टोल विकासको सिफारिसद्वारा अगाडि बढ्नुपर्ने, अनि त्यसरी अब एउटा केही अब यो राहतहरू बाँड्ने कुरामा राहतहरू बाँड्नु पर्दाखेरि अस्ति 36 टोल हुनुहुन्छ हाम्रो मेचीनगर 8 टोलका अध्यक्षहरूसँग छलफल गरेर कसरी कुन प्रकारले बाँड्ने भनेर अगाडि बढायौँ। त्यस्तै अब सबैसँग मिलिजुली नै चलिरहेको छ।
अहिले यहाँहरूको वडामा चाहिँ सबै घरहरूमा बिजुली पुगेको छ, के छ अवस्था? खानेपानीको अवस्था के छ? बिजुलीको अवस्था के छ? सबै घरहरूमा पुग्न सक्ने गरीको बाटामा पोलहरू गएका छन्, बिजुलीका तारहरू गएका छन् छैनन्? खानेपानीको अवस्था के छ?
खानेपानीको अवस्थामा खानेपानी धेरैको घरमा छैन, अब त्यतिकै हाल्दिन हामीले सकेको छैनौँ। अब उहाँहरूले अब खर्चको कमीले हाल्न सक्नु भएको छैन, कतिको टिपकल छ, कतिको अब धारामा मिलिजुली बराबरी पैसा तिरेर पनि खानेपानीमा अब त्यसरी खाँदै चलाउँदै गर्नुभएको छ। अनि बिजुलीको सडक बत्तीको लागि अब हामीले अब 2-4 बाटोहरूको लागि सडक बत्ती त्यसको पनि गऱ्यौँ, हामीले सडक बत्तीहरू लगाउने कार्यक्रमहरू पनि गऱ्यौँ लगायौँ, अनि सडक बत्तीहरू पनि लगाएको छ। अनि बिजुलीको पोलहरू पनि कति चाहिँ अब बिजुलीको पोलहरू चाहिने ठाउँमा लगाएको छौँ, अझै पनि अधुरो धेरै छन्, अब गर्दै जान्छौँ।
विपन्नहरूलाई एकदम न्यून आय भएका मान्छेहरूलाई चाहिँ उनीहरूको आय आर्जन गर्न, आय स्तर चाहिँ माथि उकास्न उनीहरूलाई चाहिँ के काम गर्छन्, त्यो काममा चाहिँ केही सहयोग पुर्याउन यहाँहरूको वडा कार्यालयले त्यस्ता केही कार्यक्रम बनाएर सञ्चालन गरेको छ कि छैन?
अब विपन्नहरूको लागि, निम्न अवस्थाहरूको लागि भनेर अब कुनै कार्यक्रम गरेर हामीले वार्डबाट यति पैसा दिउँ भनेर चाहिँ गरेका छैनौँ हामीले, त्यो छैन। अनि यो मुटुको रोगी, क्यान्सरको रोगी अब समस्या परेको हुँदाखेरि वार्डबाट एउटा सिफारिस लगेर उहाँहरूलाई नगरले 5,000 दिनुहुन्छ, अनि अब उहाँहरू अब कहाँ अब क्यान्सरहरू छ भने भरतपुर जाने, अब यो किडनीको खराबी हुनेलाई उहाँहरूको लागि 1,00,000 छुट हुन्छ। अनि वार्डबाट हामीले गरेको भनेको चाहिँ त्यो चाहिँ नगरबाटै गर्ने होला, अनि वार्डबाट हामीले गरेको चाहिँ अब एकदमै अब यो ज्येष्ठ नागरिकहरूको लागि भनेर चाहिँ ज्येष्ठ नागरिकहरूलाई उहाँहरूलाई स्वास्थ्य बिमा चाहिँ उहाँहरूको लागि भनेर वर्षै पछि अलिअलि अलिअलि कतिजना थोरै नै अब धेरै समस्या परेको अब विपन्न परिवारको एकदम समस्या भएको उहाँहरूको लागि चाहिँ हामीले त्यसरी पैसा राखेर चाहिँ बजेट छुट्याएर चाहिँ अनि उहाँहरूलाई स्वास्थ्य बिमा गरिदिएका छौँ।
अब सबैलाई चाहिँ गरी खान सक्ने बनाउनका लागि, सिप नहुनेहरूलाई सिप दिनका लागि त्यस्ता सिपका तालिमहरू चाहिँ सञ्चालन गर्नुभएको छ कि छैन? ओडाले नगरबाट त्यस्ता तालिमहरू चाहिँ आएका छन् कि छैनन्? यहाँहरूले आफ्ना ओडाका बासिन्दालाई सिफारिस गरेर पठाउनु भएको छ कि छैन?
हामीले वार्डबाट गरेको अलिअलि बजेट छुटाएर गरेको कार्यक्रममा चाहिँ यो सिपको लागि ड्राइभिङको लागि पोहोर हामीले गऱ्यौँ, पार्लरको लागि पनि गऱ्यौँ होइन, अनि यसपालि पनि कटिङ सिलाइ कटिङको लागि फर्म भरेर सिकायौँ, अनि पार्लरको लागि पनि सबै थोक गरिसक्नु भएको थियो, पार्लरको 2 हाल्नु भएको थियो अनि 1 बहिनीकोमा परेको थियो, सबै तयारी भएपछि लकडाउन भइदियो, गरेका छैनौँ तर हुन्छ, त्यो सम्झौता भइसकेको छ। अनि ड्राइभिङको लागि भनेको थियो, ड्राइभिङको चाहिँ भएन, त्यो चाहिँ भएन। अनि अब यो महिलाहरूको लागि सिपमूलक कार्यक्रम चाहिँ अब पैसा छुटाएको हुन्छ अनि त्यसैबाट गर्छौँ हामी कार्यक्रम चाहिँ। अनि अहिले यो मेचीनगर 8 हाम्रो यो ठुलो एउटा भवन बनिँदैछ, यो महिलाहरूकै सिपको कार्यक्रमको लागि बनिँदैछ, यो अलिपुरतिर एनएमसीदेखि अलि माथि त्यहाँ बनिँदैछ, अलि बिचमा नयाँ बस्तीपट्टि होला त्यहाँ बनिँदैछ। त्यहाँ चाहिँ अब सबैलाई अब बेरोजगार हुनेले पनि रोजगारहरू पाइन्छ भनेर चाहिँ हामीले अब सबैलाई हौसला पनि दिएको छ, त्यहाँ चाहिँ बनिँदैछ।
यहाँहरूले जसलाई तालिम दिने, सिप दिने भनेर भन्दै हुनुहुन्छ, उहाँहरूले त्यो खालको जस्तो ब्युटिसियनको तालिम दिनुभयो भने ब्युटिसियन सिक्ने, सिलाइ कटाइको तालिम दिनुभयो भने सिलाइ कटाइको व्यवसाय गर्ने गरेको चाहिँ काम त्यो सिक्ने मान्छेहरूले गर्दै हुनुहुन्छ कि हुनुहुन्न? सिकिसकेपछि चाहिँ यहाँहरूले उहाँहरूले गर्नुभयो कि गर्नु भएन भनेर त्यो हेर्ने खोज्ने गरेको काम चाहिँ गर्नुभएको छ कि छैन?
त्यो ब्युटिसियनको काम सिक्नेहरूको पोहोरको कार्यक्रममा अलिकति समय कम्ती भयो, सिक्न चाहिँ सिक्नुभयो, उहाँहरूले गर्न सक्नु भएन। यसपालि चाहिँ लामो समयसम्म सिकाउने अनि अलिक पर्फेक्ट बनाएर चाहिँ केही गराउने भनेर सोच विचार थियो, अहिले भएको छैन, अब हुन्छ होला। ड्राइभिङ तालिमको पनि पोहोर गर्ने भाइ बहिनी भाइहरूले धेरै प्रगति गरे, उहाँहरूले अब ड्राइभिङ सिकेर आफै अब गाडीहरू कुदाएर केही विदेश जानेले पनि ड्राइभिङहरू गर्ने त्यस्तो खालको गर्नुभयो उहाँहरूले पनि। अनि सिलाइ कटिङको चाहिँ 15 दिन सिक्दा नसिक्दा लकडाउन भइहाल्यो अनि समस्या भयो। सिलाइ कटिङको चाहिँ अलिक समस्या छ, त्यो चाहिँ अब कति अब इन्ट्रेस्ट दिएर सिक्नेले थोरै दिनमा पनि अलिकति जान्नुभयो, कति त अब त्यो डोरो लामो सिलाउन सिधा सिक्दा सिक्दै यता लकडाउन भइहाल्यो, कोरोनाको माहौलले गर्दाखेरि सिक्न अलिक पाउनु भएन।
उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका वडा नम्बर 8 का दलित महिला सदस्य विष्णु बराइली। आजको अङ्कमा मेचीनगर खबर यति नै। अर्को हप्ताको मङ्गलबार बिहान 8 बजे यसै गरी मेचीनगरसँग सम्बन्धित विषयवस्तुका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।